الحمد لله رب العالمين والصلاة والسلام على رسوله محمد وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين اور وہ جو يتوفون فوت کر لیے جاتے ہیں منكم تم میں سے ويذرون اور وہ چھوڑ جاتے ہیں ازواجا بیویاں یہ بندہ فوت ہو گیا بیوی اس کے پیچھے رہ گئی وہ بیوہ ہو گئی اب یہ عورت کب تک انتظار کرے انتظار کا مطلب یہ ہے یعنی کب تک یہ سوگ منائے اور سوگ منانے کے بعد یہ پھر کیا دوسرا نکاح کہیں کر سکتی ہے یہ سوگ منانے کا جو وقت ہے یہ اصل میں ایک انتظار ہے کس کا کہ جو یہ سوگ کا وقت ختم ہوگا پھر آگے میرے لیے کوئی راہیں کھلتی ہیں اور میں پھر کہیں نکاح کر سکتی ہوں یا کوئی رشتہ اس کے لیے آ سکتا ہے ٹھیک ہے تو ایسی عورتوں کو کہا گیا کہ جن کے خاوند فوت ہو جائیں اور وہ خود بیوہ ہو جائیں تو یتربصن اب وہ دوسرے نکاح کے لیے انتظار کریں یتربصن کا مطلب یہ ہے کہ وہ جلدی نہ کریں انتظار کریں دوسرے نکاح کے لیے بے انفسہن اور وہ انتظار میں رکھیں بے انفسہن اپنے آپ کو اربعۃ اشہر و عشرا چار مہینے اور دس دن تو چار مہینے دس دن تک وہ سوگ منائیں گی یعنی اس سوگ کا مطلب یہ ہوگا کہ نہ وہ اچھے کپڑے پہنیں گی نہ میک اپ کریں گی نہ اپنے بالوں کو سنواریں گی سنوارنے کا مطلب یہ کہ ذرا تھوڑا سا کنگھی کر کے اپنے آپ کو خوبصورت بنانا یہ بھی نہ کریں گی خوشبو بھی نہیں لگائیں گی جو محفلیں ہیں جہاں خوشیاں ہوتی ہیں ان خوشیوں میں بھی اپنے آپ کو لے تو جا سکتی ہیں مگر بنا سنوار کے نہیں ٹھیک ہے نا تو یہ ایک تھوڑی سی اللہ تعالیٰ نے لائلٹی جو ہے عورت کی اپنے خاوند کے لیے اور اس کو جو دکھ ہے اپنے خاوند کی جدائی کا اس کے ایک لمٹ اللہ تعالیٰ نے بنا دی ہے کہ بس چار مہینے دس دن تک یہ عورت دوسرے نکاح کا سوچے ہی نہ اور اپنے آپ کو بنائے سنوارے بھی نہ اپنا سوگ منائے اس کا اظہار زیادہ سے زیادہ وہ چار مہینے دس دن تک کر سکتی ہے عام بندہ فوت ہو جائے تو سب کے لیے کتنے دن ہیں تین دن ہیں بس لیکن یہ بندہ وہ ہے جو خاوند ہے عورت کا اس کے لیے بس یہی ہے کہ چار مہینے دس دن تک وہ انتظار کرے انتظار کا مطلب یعنی دوسرے نکاح کے لیے اپنے آپ کو بھی تیار نہ کرے تو ایک تو یہ ہے اور ایک صورت وہ بھی ہے کہ کوئی عورت تھی اس کا خاوند گم ہو گیا یہ طلاق کی یا مر جانے کی صورتیں تو اللہ نے بتا دی لیکن ایک عورت وہ ہے جس کا خاوند گم ہو گیا پتہ نہیں چل رہا اس کا کیا کیا جائے وہ کب تک انتظار کرے رپورٹ لکھوائی ہے پولیس نے بڑا تلاش کیا ہے اناؤنسمنٹ بھی ہوئی ہے اخباروں میں بھی اشتہارات دے دی ہیں میڈیا پہ بھی آ گیا بندے کا پتہ نہیں چل رہا بڑا تلاش کیا ہے کب تک وہ عورت انتظار کرے چونکہ یہ مسئلہ زیادہ واضح نہیں تھا اور نبی علیہ السلام کے دور میں ایسا کوئی واقعہ پیش نہیں آیا اور نہ ہی قرآن مجید میں اس کا ذکر ہوا ہے کوئی ریئر ایک کیس ہو سکتا ہے تو اس لیے جو عام کیسز ہیں نا ان کو تو اللہ تعالیٰ نے یا رسول اللہ صلی اللہ علیہ وسلم نے واضح کر دیا ہے لیکن کوئی ریئر کیسز ہوں تو ایسی صورت میں قرآن مجید کی نصوص اور احادیث کی ٹیکسٹ یہ سامنے رکھ کے پھر علماء وہیں سے ڈیڈیوس کر کے وہ مسائل بتا دیتے ہیں تو یہ گنجائش دین میں یہ فلیکسیبلٹی ہے تو یہاں پر پھر یہی ہے کہ کچھ علماء نے کہا کہ یہ عورت جو ہے وہ چار سال تک انتظار کرے زیادہ سے زیادہ اور یہ امام مالک رحمت اللہ علیہ کا فرمان ہے کچھ اور علماء ہیں جنہوں نے یہ کہا کہ ایسی عورت جو ہے وہ 90 سال انتظار کرے کچھ نے 99 سال بھی کہا ہے تو چار سال ہوں 90 سال ہوں بہرحال ہر کی ایک اپنی اجتہادی سوچ ہے سمجھ رہے نا اجتہادی سوچ ہے کیونکہ कह देना बड़ा आसान है, बस बस 4 साल ठीक है और 4 साल के बाद वो शादी कर ले। अब 4 साल में कोई बंदा कहीं कैद हो जाता है, पता नहीं चलता, किसी ने पकड़ा कमरे में लॉक कर दिया, अब दुनिया सारी छान मारी है पता नहीं, लेकिन है वो साथ वाले घर में और बेसमेंट में उसको बंद किया हुआ है। अब वो समझते 4 साल नहीं गुजर जाते, 10 साल भी गुजर जाते हैं, 25 साल भी गुजर जाते हैं, पढ़ते नहीं आप अखबारात में ऐसे केसेस कई आए हैं, होता है कि नहीं? तो इसलिए कुछ उलमा ने इस बारे में बड़ी एहतियात से ये कह दिया कि 90 साल, और कुछ ने कहा 4 साल, कोई दूसरा फतवा भी आया तीसरा कि 99 साल। तो ये सब एहतियात के मसले हैं, ये ना समझे कि इसका कोई मजाक हम उड़ाएं, ध्यान करेगा, क्योंकि बाज औकात यही होता है जब इन मसाइल को हम पढ़ते हैं ना तो हंसी आती है, कोई यार ये क्या है, ये कैसा मसला है, 90 साल, 90 साल के बाद ये होगा कि वो फिर वो औरत जो है ना फिर इद्दत गुजारेगी, फिर उसके बाद वो कहीं शादी करना चाहे तो कर ले। अब बंदा सोचता है 90 साल की उम्र में वो कहां शादी करेगी यार, वो ठीक है हम कह सकते हैं, लेकिन एहतियात इसी में है। उस आलिम ने, जिस फकीह ने ये फतवा बताया ना, वो पता नहीं उसके जहन में क्या कुछ घूम रहा था, कौन सी एहतियाती तदाबीर आ रही थी, क्या कुछ सोच रहा था। तो इसलिए ये ऐसी चीजें हैं जिसको यानी हम एहतराम करें, उनका इख्तिलाफ राय होता है, लेकिन इसका मतलब ये नहीं कि हम उसका मजाक उड़ाएं, ठीक है। तो ये बहरहाल ये सब चीजें सामने आती हैं। तो ऐसी सूरत में अल्हम्दुलिल्लाह हमारे दौर में कुछ उलमा ऐसे हैं जो मोतदिल हैं और बाज मसाइल में मोतदिल हैं, वो ये सोचते हैं कि भाई ये मसला ऐसा है कि 99 साल का या 90 साल का अगर हम हुक्म दे दें अपने बुजुर्ग इमाम की फिक्र की रोशनी में तो ये तो बड़ा मुश्किल हो जाएगा। तो लिहाजा हम क्या करते हैं, या मैं बता रहा हूं कि अहनाफ के यहां यह मसला है 90 साल या 99 साल का, इमाम हनीफा रहमतुल्लाह अलैह का फतवा है। तो हमारे दौर में कुछ उलमा अहनाफ के जो उलमा हैं उन्होंने जब इस मसले को पढ़ा तो उन्होंने कह दिया, उन्होंने कहा जी बात यह है कि हमारे लिए मजबूरी है कि इस मसले में हम इमाम हनीफा रहमतुल्लाह अलैह के फिका पर अमल नहीं कर सकते, हम मजबूर हैं कि हम इमाम मालिक का जो फतवा है उस पर अमल करें, और वह ज्यादा से ज्यादा 4 साल। 4 साल के बाद डिक्लेयर कर दिया जाएगा कि इसका खामंद फौत हो गया है और फिर इस औरत को इसका कहीं और निकाह कर दिया जाए, जब निकाह हो जाए बेशक उसका खामंद बाद में आ जाए, बस वो निकाह खत्म, ठीक है, बहुत अच्छी बात है। तो इस राय को भी बहरहाल अप्रिसिएट करना चाहिए कि आखिर हमारे जो उलमा हैं वो जब देखते हैं कि हमारे यहां इस मसले का हल नहीं है, दूसरे फकीह ने कहा है और वो ज्यादा बेहतर हल है तो हम उसको ले लें, तो इसमें क्या हरज है। कोई खुदा ना खास्ता बंदा कोई बागी हो जाता है अपने मसलक का या अपने इमाम का, नहीं, मोतदिल राय यही है कि जहां कोई मसले का हल नजर आता है बंदा वहीं उसी को ले ले। तो इस तरह ये जो मसला है, ये मैं इसलिए बात कर रहा हूं कि मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह जो है उन्होंने इस मसले को अपनी एक किताब में जिक्र किया और वो फरमाते हैं, गो हमारी किताबों में यह मसला यूं वाजे तौर पर लिखा हुआ है कि 90 साल औरत इंतजार करे, मगर हम मजबूर हैं कि हम ना इमाम मालिक रहमतुल्लाह अलैह का जो फतवा है 4 साल का हम उस पर अमल करें, और हमारा फतवा भी इसी पे है। तो बहुत ठीक है, अच्छी बात है। तो ये मसला अलग है, ये मैं इसलिए कह रहा हूं कि इंतजार की बात जब आई है ना तो मैं इसलिए बात ये की है। तो यहां अब ये है कि औरत जिसका खावंद फौज हो जाए वो 4 महीने 10 दिन तक अपनी इद्दत गुजारेगी। अब इस इद्दत में वो कहीं भी जरूरत के मुताबिक, अगर बहुत जरूरत हो तो कहीं आ जा सकती है, मगर रात उसने अपने खावंद के घर में ही गुजारनी है, ये ध्यान करना है। रहेगी वहां जहां उसका खावंद फौत हुआ है, जो अपना घर है उसी में रहेगी, उस घर को नहीं छोड़ेगी। तो 4 महीने 10 दिन जब गुजर जाए, फैजा बलगना अजलहुन्ना, फिर जब वो पहुंच जाए अपनी इद्दत को, यानी उनके 4 महीने 10 दिन मुकम्मल हो जाए, तो फला जुनाह अलैकुम, तो नहीं है कोई गुनाह तुम पर। तुम पर से मुराद कौन है, यानी इस औरत के जो वाली वारिस हैं, बाप है, भाई हैं बड़े, चचा है, मामू है, तो उनको अल्लाह ताला फरमा रहे हैं चूंकि तुम वली हो तो तुम पर कोई गुनाह नहीं। फी मा फालना, उसमें जो फालना वो करें, फी अनफुसी हिन्ना, अपने नफ्सों के बारे में, बिल मारूफ मारूफ तरीके से, यानी अपनी जात के बारे में अगर कोई भले तरीके से वो कोई राह निकालें तो तुम पर कोई गुनाह नहीं। मुराद ये कि अगर वो औरत 4 माह 10 दिन गुजरने के बाद अपना मेकअप करती है, अच्छे कपड़े पहनती है, उसका कोई रिश्ता आता है या वो खुद कोई तजवीज करती है, तो मारूफ तरीके से, मारूफ से मुराद ये कि मेरा दिल करता है मैं शादी कर लूं, या फलां का रिश्ता आया है मैं सोच रही हूं, या बनती संवरती है, तो ये बनना संवरना ये इशारा है इस बात का कि मैं जरूरतमंद हूं, मैं शादी करना चाहती हूं। तो ये अगर मारूफ तरीके से, ये नहीं कि पब्लिकली लोगों में जाके अपने मेकअप को शो करे, देखिए जी मैं तो दोबारा तैयार हूं, हैं? ये गलत तरीके, तो गलत तरीके नहीं, मारूफ, जो सोसाइटी में दीन जिसको अच्छा समझता है उसके दायरे में रह के वो अपनी जात के बारे में कुछ भी करें तो जो वली हैं औरत के वो कुछ को बुरा ना समझे, और ये भी ना समझे गुनाह का काम है, या ये भी ना समझें कि वो ये कर रही है, फर्ज हमारा बनता है, हम क्यों नहीं रोक रहे, हम गुनाहगार हो रहे हैं, नहीं। फला जुनाह अलैकुम, तुम पर कोई गुनाह नहीं, ठीक है। वल्लाहु बिमा तामलूना खबीर, और अल्लाह उसकी जो तुम करते हो खूब खबर रखने वाला है। औरत को भी बता दिया, और जो उसके वली हैं उनको भी अल्लाह फरमा रहा है कि तुम भी जो उस औरत के बारे में गलत सोचते हो या शैतानी वसवसे तुम्हारे दिमागों में आते हैं, अल्लाह उनके बारे में पूरी तरह बाखबर है, ठीक। तो ये मसला भी यूं हल हो गया। अब एक और मसला है, वो ये है कि वला जुनाह अलैकुम, और नहीं कोई गुनाह तुम पर मुसलमानों, ये हम सब मुसलमानों को अल्लाह ताला ने फरमाया, और नहीं है कोई गुनाह तुम पर, फी मा, उसमें जो अर्रज तुम इशारा करो तुम बिही, साथ जिसके, मिन खितबतिन निसाई, पैगाम निकाह से, खितबा कहते हैं पैगाम निकाह को, एक होता है खुतबा, ठीक है, खुतबा क्या होता है, लेक्चर होता है, और खितबा ये क्या होता है, पैगाम निकाह, अन्निसाई औरतों के, औ या अकनन तुम, छुपाए रखो तुम, फी अनफुसिकुम, अपने नफ्सों में, अलीम अल्लाहु, जानता है अल्लाह, अन्नकुम, बेशक तुम, सतज़कुरूना हुन्ना, तुम जरूर याद करोगे जिक्र करोगे उनका, वलाकिन, और लेकिन, ला तुवाइदु हुन्ना, न तुम वादा लो उनसे, सिर्रन, छुप कर, इल्ला, मगर, अन तकूलु, ये के तुम कहो, कौलन, बात, मारूफा, भली, वला ताजिमु, और न तुम पुख्ता करो, अज्म करो, उकदतन निकाही, अख्त का निकाह के, हत्ता यबलुगल किताबु, हत्ता के पहुंच जाए मुकर्रा मियाद, अजलहू, अपनी मुद्दत को, वालमु, और जान लो, अन अल्लाह, बेशक अल्लाह ताला, यालमु, जानता है, मा, उसे जो, फी अनफुसिकुम, तुम्हारे नफ्सों में है, फहज़रू, बस डरो उससे, वालमु, और जान लो, अन अल्लाह, बेशक अल्लाह ताला, गफूरन, बहुत बख्शने वाला है, हलीमन, बहुत बुर्दबार है। यहां अब यह बताया कि जो औरत बेवा हो गई उसने मुद्दत गुजार ली, वो हो या कोई और लड़की हो, उसके बारे में इतना बताया कि देखो ध्यान करो कि किसी से भी शादी तुमने करनी हो तो पैगाम निकाह के जरिए से करो, या निकाह का पैगाम इशारों किनायों से दे दो, मेरा इरादा है मैं शादी करूंगा, ठीक है ना। वो बेवा औरत बिलफर्ज कहीं बैठी है किसी घर में, ये बंदा गया है वहां, वो रिश्तेदार है और वहां सब बैठे हैं, वो भी एक साइड पे बैठी है, तो इसने गुफ्तगू में ऐसी बात कर दी कि मेरा इरादा है मैं शादी करूंगा, इतनी बात औरत ने वो सुन ली काफी है, ٹھیک ہے، یا نکاح کے پیغام دینا ہے کہ والد صاحب کو ان کے گھر بھیج دیا کہ جائیں جی رشتہ لیں آپ. دو طریقے ہیں. یہ طریقہ نہیں ہے کہ راستے میں کھڑے کھڑے آئی وانٹ ٹو میری یو، یہ غلط طریقے ہیں. خود فیصلے نہ کریں، یہ طریقے ٹھیک نہیں. شادی ایک بڑی شرافت کی زندگی کا نام ہے، ٹھیک ہے. اس کا آغاز شرافت سے ہوگا تو شریفانہ زندگی گزرے گی، اور اگر غلط طریقے سے اس کا آغاز ہوا تو انجام انسان اپنی زندگی میں دیکھے گا. تو اس لیے طریقہ یہ بتایا، ولا جناح علیکم، نہیں ہے کوئی گناہ تم پر، فیما، اس میں جو عرستم، اشارہ کرو تم مردو، تم اگر اشارہ کرو، بھی ساتھ جس کے، من خطبت نکاحی، پیغام نکاح سے عورتوں کے، یا پیغام دے دو. یا اللہ فرماتے ہیں او اکننتم فی انفسکم، یا تم چھپائے رکھو اس معاملے کو اپنے دلوں میں. دل میں کیا مطلب؟ کہ میرا دل کرتا ہے میں اس عورت سے، اب یہ مدت پوری کرے گی میں اس سے شادی کر لوں گا، مردوں کو خیال آتا ہے. یا پھر یہی ہے کہ فلاں لڑکی جو ہے فلاں باپ کی بیٹی، اس کے بارے میں مجھے پتہ چلا ہے وہ ایسی ہے تو میں اس سے شادی کرنا چاہتا ہوں، وہ دل میں ایک بات سوچ لیتا ہے. تو یہ گناہ نہیں ہے، انسان ہیں ہم، مرد ہیں، تو مردوں کے دلوں میں یہ خیالات آتے ہیں. تو اللہ فرماتے ہیں یہ کوئی گناہ کے کام نہیں ہے، بس اس حد تک تو ٹھیک ہے، اس سے آگے نہیں بڑھنا، ٹھیک ہے نا، اس سے آگے نہیں بڑھنا. اللہ فرماتے ہیں وجہ کیا ہے، علم اللہ، اللہ کو معلوم ہے، انکم، بے شک تم، ستذکرونہن، ضرور یاد کرو گے تم ان کو. یعنی تمہارے دل میں یہ خیال آئے گا، یار فلاں عورت بیوہ ہو گئی تھی، اب اس کی عدت پوری ہونے والی ہے تو میں اس سے شادی کرنے کا ارادہ کر چکا ہوں، مگر بات دل میں چھپایا ہوا ہے. یا فلاں باپ کی بیٹی ہے، فلاں خاندان ہے، ان کی فلاں بیٹی ہے، تو میں وہاں شادی کرنا چاہتا ہوں، تو دل میں ایک بات ہے. تو اللہ فرماتے ہیں مجھے پتا ہے کہ تم ایسی عورتوں کو یاد کرتے ہو. مرد ہو نا، مرد تو یاد کرتا ہے، خیال آتا ہے کہ نہیں. ولیکن لا تواعدوہن، اور لیکن نہ تم وعدہ لو ان سے، سرن، چھپ کر. یہ دھیان کرو کہ چھپ کے چھپ کے اس سے کہیں مل لیا اور اس سے کہا دیکھو مجھ سے وعدہ کرو صرف مجھ سے شادی کرنی ہے، تو چھپ کے چھپ کے اور بڑے ذریعے ہیں، چیٹ کر لی، فیس ٹائم پہ جا کے ایک دوسرے سے بات کر لی اور وہیں سے سارے وعدے لے لیے. یہ سب اللہ فرماتے ہیں یہ کام نہ کرنا. ولیکن لا تواعدوہن سرن، چھپ کے یہ کام نہیں کرنا، ان سے کوئی وعدہ نہیں لینا. اخباروں میں آئے دن جو خبریں پڑھتے ہیں یہ اس کے نتائج ہیں. یہ قرآن مجید نے جو ایک راستہ بتایا نا، ہم نے اس کو ذرا چھوڑا، اپنی سوچ کو بیچ میں ڈالا اور کتنی مشکلات اپنے لیے کھڑی کر لی، اور جب انجام ہوا تو کتنا بھیانک ہوا، بدنامی الگ دونوں خاندانوں کی، اور دو موتیں ہوئیں تو وہ بھی اچھی موت نہیں ہوئی. کیا فائدہ ایسی چیزوں کا؟ تو ولیکن لا تواعدوہن سرا، لیکن نہ تم وعدہ لو ان سے چھپ کر، الا ان تقولوا قولا معروفا، ہاں اگر تم کہو بات بھلی، کوئی بھلی بات کرنی ہے تو وہ کر لو. جیسے میں بتا چکا ہوں کہ بس اس کے کان تک یہ بات پہنچ جائے میں نے شادی کرنی ہے، یا کسی کے ذریعے پہنچا دی جائے یہ بات. یہ جو مسئلہ ہے یہ گو ہے اس عورت کے لیے جس کا خاوند فوت ہو گیا ہے، اور وہ عدت کے دوران 4 مہینے اور 10 دن کے جو دن ہیں اس کے دوران یہ کوئی حرکتیں ایسی کرتا ہے اس کو منع کیا ہے. یہ وہ عدت میں ہے، اس سے کوئی وعدہ نہیں لینا، وہ عدت میں ہے اس سے ملنا نہیں، وہ عدت میں ہے اس کو پیغام میں نکاح نہیں بھیجنا ڈائریکٹ کہ میں نے تم سے نکاح کرنا ہے. تو عدت کا پورا خیال کرنا ہے. اور یہی بات عام بندوں کے لیے بھی ہے کہ وہ بھی اگر نکاح کرنا چاہتے ہیں تو پیغام میں نکاح بھیجیں، یا پھر اپنے دلوں میں اس بات کو رکھیں کہ جب اللہ نے موقع دیا میں اس سے شادی کر لوں گا, اور لیکن بندہ یاد کرتا ہے ان کو, بھولتا نہیں ہے, علیحدگی میں ان سے کوئی وعدے نہیں لینے. پھر اللہ فرماتے ہیں ولا تعظیم عقدۃ النکاح, اور نہ تم عزم کرو, عزم کا مطلب پکا کرو نکاح کی گانٹھ کو, حتی یبلغ الکتاب اجلہ, یہاں تک کہ پہنچ جائے مقررہ میعاد اپنی مدت کو. مقررہ میعاد کا مراد کیا ہے؟ یہی 4 مہینے 10 دن. 4 مہینے 10 دن جب تک پورے نہیں ہوتے, اس سے پہلے تم نکاح کی گانٹھ کو مت باندھو. یعنی کوئی مرد یہ سوچ لے کہ 4 مہینے 10 دن جو ہی گزرے اس کا کوئی اور پیغام آ جائے گا, اور اس سے پہلے کہ کوئی اور آئے میں ابھی اس سے نکاح کر لوں, اور جب اس کی مدت گزر جائے گی تو رخصتی ہو جائے گی. اللہ فرماتے ہیں یہ کام بھی نہیں کرنا جب تک اس کے 4 مہینے 10 دن نہ گزر جائیں اس کے ساتھ نکاح کرنے کی یا نکاح پڑھنے کی کوئی صورت تمہارے لیے جائز نہیں ہے. ٹھیک ہے, اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ 4 مہینے 10 دن میں ایک عورت کے بارے میں اچھی طرح پتہ چل جاتا ہے جو بیوہ ہوئی ہے کہ یہ پچھلے خاوند سے پریگننٹ ہے یا نہیں, اور اگر 4 مہینے 10 دن کے اندر اندر کوئی نکاح کر لیتا ہے تو اب اگر کوئی اس کی اولاد ہوتی ہے تو وہ اولاد مشکوک ہو جاتی ہے, یہ پچھلے خاوند کی ہے یا اس کی ہے. تو اس لیے اللہ تعالیٰ نے یہ کنڈیشن لگا دی ہے کہ جب تک 4 مہینے 10 دن نہ گزر جائیں تم نکاح کی جو گانٹھ ہے, عقد نکاح جس کو کہتے ہیں, اس کو پکا نہ کرو. پکا نہ کرو کا مطلب یہی ہے کہ تم اسی عرصے میں ہی رخصتی بھی کر لو اور نکاح بھی کر لو. یہ غلط ہے, حرام ہے. وَعَلَمُوا, اور اچھی طرح جان لو, أَنَّ اللَّهَ يَعْلَمُ مَا فِي أَنفُسِكُمْ, بے شک اللہ جانتا ہے جو تمہارے نفسوں میں ہے. تمہارے دلوں میں جو وسوسے خیالات آتے ہیں نا, اللہ کو بہت اچھی طرح جانتا ہے. ٹھیک ہے نا, مرد کیا سوچتا ہے, کیا اس کا دل کر رہا ہوتا ہے, تو اللہ فرماتا ہے مجھے اچھی طرح پتا ہے. لہذا یہ بھی کام ایسا ہوتا ہے کہ انسان جلد بازی میں, مرد جو ہے نا جلد بازی میں ایسے موقع پر کہ یہ عورت کہیں ہاتھ سے نہ نکل جائے, یا کوئی اور رشتہ نہ آ جائے, یا کوئی خدا نہ خواستہ بیچ میں کوئی اور رکاوٹ نہ پیدا ہو جائے, تو میں جلدی جلدی یہ کام کر لوں. اللہ فرماتے ہیں یہ شرارت ہوگی. اللہ تمہارے دلوں کے اندر کی اس شرارت کو یا ان کیفیات کو اچھی طرح جانتا ہے, اور یہ گناہگارانہ کام ہوں گے, لہذا فحذروا, اس سے ڈرو. کوئی ایسا گناہگارانہ کام نہ کرنا, کیونکہ یہ وقتی جوش ہے, جذبہ ہے, لیکن نکاح ہو گیا تو پھر تم خود بھی بعد میں یہ سوچتے رہو گے کہ پتہ نہیں یہ بچہ میرا ہے یا پچھلے کا ہے. اور عورت کو بھی تم نے لان تان کرنی ہے بعد میں کہ تم نے جلدی کی, تم نے ایسی حرکتیں کی, تم مان گئی, تم تھی ہی ایسی, تمہیں پتا تھا کہ میرا پیٹ خالی نہیں ہے, لیکن تم نے مجھے دھوکہ دی, پتہ نہیں کیا کچھ باتیں ہوں گی. لہذا دھیان کرو, فحذروا, اللہ کی نافرمانی سے بچنا, کوئی ایسا کام اس لمٹ کو کراس کر کے نہ کرنا. وَعَلَمُوا, اور اچھی طرح جان لو, کہ أَنَّ اللَّهَ غَفُورُ حَلِيم, بے شک اللہ بہت بخشنے والا ہے, حلیم بہت بردبار ہے. تمہارے دلوں میں جو خیال آتے ہیں بس اس حد تک تو ٹھیک ہے, اشارے کنائے سے جو کر لو تو اس حد تک تو ٹھیک ہے, گو ہے گناہ لیکن اللہ اجازت دے رہا ہے, اگر گناہ بھی ہے تو اللہ معاف کر دے گا, لیکن بردبار بھی ہے. یہ اللہ کی صفت تمہارے اندر بھی ہونی چاہیے. تم بھی ذرا حوصلہ کر کے نا اس مدت کے ختم ہونے کا انتظار کرو, پھر آرام سے کر لینا. اللہ تعالیٰ بھی تمہیں فوراً سزا نہیں دیتا تمہاری غلطی کی وجہ سے, وہ بھی انتظار کرتا ہے, مہلت دیتا ہے تمہیں. وہ بڑا بردبار ہے, اس کی اس صفت کا تھوڑا سا رنگ تمہاری ذات میں آنا چاہیے کہ تم بھی بردبار بنو. ٹھیک ہے, یہ مسئلہ بھی سمجھ آ گیا.